यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। आज एकै दिन थप 288 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2,079। भारत बाहेकका देशबाट पहिलो चरणमा अलपत्र अवस्थामा रहेका करिब 25,000 नागरिकलाई नेपाल ल्याउने सरकारको तयारी। रूकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन। दोषीलाई कानूनी दायरामा ल्याउने गृहमन्त्री रामबहादुर थापाको प्रतिबद्धता। र विश्वभर कोरोना भाइरसको संक्रमणका कारण 3,78,000 भन्दा बढ़ीको मृत्यु, 64,00,000 भन्दा बढ़ी संक्रमित। आज थप 288 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 2,079 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 270 जना पुरूष र 18 जना महिला गरी जम्मा 288 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। प्रवक्ता देवकोटाले धुलीखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका 38 जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जा चापाकोटका 5 जना, पर्वतका 5 जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सप्तरीका 1 जना, भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका 17 जना र बर्दियाका 3 जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसै गरी प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका 27 जना, दैलेखका 9 जना, सल्यानका 18 जना, राछामका 10 जना, हेटौडा किटजन प्रयोगशालामा गरिएको परीक्षणमा 12का 1 जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका 17 जना, सेती अस्पतालमा गरिएको परीक्षणमा कैलालीका 10 जना र कञ्चनपुरका 8 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यसै गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाण्डुका 4 जना, भक्तपुरका 1 जना, धनुषाका 6 जना, महोत्तरीका 2 जना, रौतहटका 36 जना, सर्लाहीका 21 जना, सिराहाका 17 जना, कपिलवस्तुका 16 जना, धादिङका 1 जना, नवलपरासीका 2 जना, रूपन्देहीका 10 जना र नुवाकोटका 2 जना गरी जम्मा 118 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो। नेपालमा हालसम्म 61 जिल्लाका 1,949 जना पुरूष र 150 जना महिलामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। यसै गरी आज थप 45 जना उपचारपछि निको भई डिस्चार्ज भएसँगै हालसम्म कुल 266 जना उपचारपछि निको भई घर फर्किएका छन्। निको हुनेमा 212 जना पुरूष र 54 जना महिला रहेको मन्त्रालयले जनाएको छ। सरकारले कोरोना भाइरसको विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनै पर्ने अवस्थाका नेपाली नागरिकलाई सहजीकरण गर्न 26 बुधे विशेष कार्ययोजना बनाएको छ। मन्त्री परिषदको यही जेठ 12 गतेको बैठकले स्वीकृत गरेको कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सुरक्षित रूपमा स्वदेश आउने, क्वारेन्टीनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने विषय समेटिएको छ। सरकारले अलपत्र अवस्थामा रहेका भारत बाहेक देशबाट पहिलो चरणमा करिब 25,000 नागरिक ल्याउने गृहकार गरिरहेको छ। विदेशबाट फर्किनेको होल्डिङ सेन्टर वा विमानस्थलमा स्वास्थ्य सुघोषणा फारम भर्न लगाउने र ज्वरो मापन लगायत स्वास्थ्य जाँच गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा नेपाली सेना, प्रदेश सरकार र स्थानीय तहले सहयोग पुर्याउने व्यवस्था गरिएको छ। जहाजबाट आउने व्यक्तिले साथमा लिई आएको 7 दिनभित्रको स्वास्थ्य परीक्षण प्रमाण पत्रको जाँच विमानस्थलमा खटिएको चिकित्सक टोलीले गर्नेछ। विदेशबाट आएकाहरूलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्थापन नेपाली सेनाले गर्नेछ भने क्वारेन्टीनको सुरक्षा, रेखदेख, निगरानी र अभिलेख व्यवस्थापन नेपाली सेना सहितका सुरक्षा संगठन र स्थानीय तहले गर्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले रूकुमको चौरजहारीमा जातीय विभेदका आधारमा भएको घटनाका निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकले रूकुम घटनापछि बेपत्ता भएका व्यक्तिको खोजीलाई तीव्रता दिन र घाइतेको निशुल्क उपचार गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो। बैठकले दलित समुदायमाथि श्रृंखलाबद्ध विभेद र हिंसाका घटनाहरू भइरहेको भन्दै सबै प्रकारका जातीय हिंसाका स्वरूपहरूको अन्त गर्नका लागि नेपाल सरकारलाई महाभियान नै सञ्चालन गरी अघि बढ़न निर्देशन दिएको छ। समितिले दलितमाथिको हिंसा र विभेद अन्त्यको विषयमा छानबिन गर्न नेपाल प्रहरीभित्र दलित सेल गठन गर्न पनि सरकारलाई निर्देशन दिएको छ। यस्तै लकडाउनको समयमा महिला र बाल बालिकामाथि हिंसा, शोषण, दुर्व्यवहार र बलात्कारका घटना समेत भएकोले त्यसलाई रोक्न र उनीहरूको सुरक्षाको प्रबन्ध गर्न तथा महिला, बाल बालिका र ज्येष्ठ नागरिकलाई छुट्टै क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। क्वारेन्टाइन मापदण्ड अनुसार सञ्चालन नभएको देखिएको भन्दै तीनै तहको सरकार मिलेर क्वारेन्टाइनको प्रबन्ध गर्न र सुरक्षित आवास, खाना र स्वास्थ्यको अधिकार सुनिश्चित हुने गरी क्वारेन्टाइनको व्यवस्थापन गर्न नेपाल सरकारलाई कानून समितिले निर्देशन दिएको छ। समितिले आज बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापाले रूकुम घटनाको छानबिन प्रक्रिया अगाडि बढ़ेको जानकारी दिनुहुँदै तीनै तहका सरकारले अनुसन्धान गरिरहेको र छानबिन समितिको अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। गृहमन्त्री थापाले जातीय अन्तर्विरोधका कारण घटना भएको देखिएको भन्नुहुँदै दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। छलफलमा महान्याधिवक्ता अग्नि प्रसाद खरेलले रूकुम पश्चिममा दलित युवकको हत्याको घटनाको अनुसन्धान र अभियोजनमा तलमाथि हुन नदिने दृढ़ता व्यक्त गर्नुभयो। महान्याधिवक्ता खरेलले रूकुम पश्चिमको घटनामा युट्यूब र अनलाइन मीडिया मार्फत बाहिर प्रचारमा आए जस्तो अनुसन्धानका क्रममा नदिएको बताउनुभयो। बैठकमा सांसदहरूले अन्तर्जातीय प्रेम सम्बन्धका कारण रूकुमको चौरजहारी घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, तत्काल दोषीलाई कार्यवाहीको दायरामा ध्यान दिनुपर्ने जोड़ दिनुभएको थियो। कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्च स्तरीय समन्वय समितिले लकडाउनलाई के कसरी सहज बनाउन सकिन्छ भन्ने सम्बन्धमा आज निजी क्षेत्रका प्रतिनिधिहरू र सामाजिक क्षेत्रका व्यक्तिहरूसँग छलफल गरेको छ। उप प्रधानमन्त्री तथा समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा भएको छलफलमा संक्रमण बढ़न नदी बन्दाबन्दीलाई कसरी सरल बनाउने र गतिविधिहरूलाई सहज बनाउने विषयमा छलफल केन्द्रित भएको थियो। छलफलमा उद्योगी, व्यवसायी तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले विस्तारै सामाजिक दूरी कायम गर्दै उद्यम व्यवसाय शुरू गर्नुपर्छ भन्ने लगायतका सुझावहरू दिनुभएको समितिका सदस्य सचिव, प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो।
छलफलको कार्यक्रम भएको हो, समितिको पूर्ण बैठक होइन। मान्य उप प्रधानमन्त्रीज्यूले मुलुकमा बहाल रहेको बन्दाबन्दीको अवस्थालाई नेपाल सरकार मन्त्री परिषदको निर्णयले भने बमोजिम अझ सरल कसरी बनाउँदै संक्रमण बढ्न नपाउने तर गतिविधिहरूलाई विस्तारै सुचारू गर्दै सहजतातिर लैजाने विषयमा के गर्न सकिन्छ भन्ने बारेमा राय संकलनको छलफलको कार्यक्रम रहेको थियो। यसमा उद्योग वाणिज्य संघ, नेपाल चेम्बर अफ कमर्स, उद्योग परिसंघ, बैंकर एसोसिएशन, निर्माण व्यवसायी संघ लगायत विभिन्न वित्त र उद्यम र व्यवसायका क्षेत्रका साथीहरूको उपस्थिति, प्रतिनिधिमूलक उपस्थिति थियो। उहाँहरूका सुझावहरूलाई हामीले संकलन गरेका छौँ। सुझावहरू त छलफलको चरणमै छन्, अझै त्यो निर्णयको स्थितिमा पुगिसकेको छैन। उहाँहरूले बिस्तारै व्यवसायहरू चलाउँदै जानुपर्छ, सुरु गर्नुपर्छ। सोसल डिस्टेन्स, फिजिकल डिस्टेन्सहरू कायम गर्दै स्वास्थ्यका मापदण्डहरू पालना गर्दै उद्यम व्यवसायहरू पनि सुरु गर्नुपर्छ भन्ने नै उहाँहरूको सुझाव रहेको छ।
छलफल भोलि पनि जारी रहने र सबै क्षेत्रको सुझावको आधारमा निर्णयमा पुग्ने समितिले जनाएको छ। आजको छलफलमा निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स तथा नेपाल उद्योग परिसंघ, नेपाल बैंकर संघ तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरूको सहभागिता रहेको थियो। पाँच जनाको ज्यान जाने गरी पश्चिम रूकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवाधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ। आयोगको क्षेत्रीय कार्यालय नेपालगंजका उपनिर्देशक चन्द्रकान्त चापागाईको नेतृत्वमा गएको टोलीले घटनाका सम्बन्धमा स्थानीय प्रशासन, प्रहरी, पीड़ित परिवार र सरकार पक्षसँग भेटघाट गरेको छ। टोलीले घटनामा परि ज्यान गुमाएका नवराज बिकका आमा बुवा, संजीव बिकका परिवार र गणेश बुढाका परिवारलाई भेटेर जानकारी लिएको हो। पीड़ित परिवारले आयोग समक्ष घटनाको निष्पक्ष अनुसन्धान र छानबिन हुनुपर्ने, घटनालाई तोड़मोड़ गरी अपराधीलाई उम्काउन नहुने, सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने लगायत माग राखेका छन्। स्थलगत भ्रमण सकेर फर्केपछि रेडियो नेपालसँग कुरा गर्दै राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजका उपनिर्देशक चन्द्रकान्त चापागाई
त्यो भेटघाट गर्ने अब त्यहाँ सम्बन्धित गाउँका वरपर समाजका मान्छेहरूलाई गाउँका मान्छेहरूलाई चाहिँ भेटघाट गर्ने कामहरू चाहिँ भयो। गाउँघरमा मान्छेहरू चाहिँ अब तिनीहरूको दायरामा जानुभएको अवस्था छ भने अब केही गाउँका अन्य व्यक्तिहरू चाहिँ हुनुहुन्छ, उहाँहरूलाई सम्बन्धले भेटघाट गर्ने कार्य गरेर चाहिँ हामी अलिक घटनास्थल हेरेर फर्केको अवस्था हो।
त्यहाँ मान्छेहरूको मनस्थिति चाहिँ कस्तो पाउनुभयो?
घटना घट्यो, घटना घटिसके पछाडि पहिले जुन वस्तुस्थिति जुन परिवेशहरू चाहिँ डेभलपमेन्ट भइरहेको छ अब यो विषयवस्तुमा चाहिँ उहाँहरू चाहिँ अलिक चिन्तित भएको अवस्था चाहिँ देखिन्छ।
आयोगले आफ्नो प्रक्रिया अब कसरी अघि बढाउँछ?
आइतबारबाट चाहिँ हामी यो अनुगमनको कामहरूलाई चाहिँ अगाडि बढाइरहेको अवस्था छ। हामी स्थलगत रूपमा यहाँ आएर यसलाई चाहिँ बुझ्ने कामहरू गरेका छौँ र यसमा विशेष गरिकन हाम्रो फोकस मानवाधिकार आयोगको फोकस चाहिँ यो घटनाको पृष्ठभूमिको कुरा अनि त्यसपछि यो घटनाको चाहिँ तत्कालीन कारणहरू चाहिँ के हुन सक्छन् भन्ने विषय र यो जातीय विभेदको अवस्थाहरू के छ भन्ने विषय र अनि घटनापछिको शान्ति सुरक्षा र अनि सामाजिक सद्भावको वर्तमान परिवेशका कुराहरू स्थानीय प्रशासनका परिभाषा भइरहेका अनुसन्धानका अवस्थाका विषयहरूमा चाहिँ हामी केन्द्रित रहेर हाम्रो अनुगमनको कार्यहरूलाई अगाडि बढाइरहेको अवस्थाहरू छ।
छानबिन हुन्छ, प्रतिवेदन बन्छ, रिपोर्ट बन्छ, तर केही हुन्न भन्ने निराशा पनि छ। यसप्रतिको विश्वसनीयता जगाउनका निम्ति पनि तपाईँहरूसँग चुनौती छ, अब के गर्नुहुन्छ?
चुनौतीहरू त स्वाभाविक रूपले आउँछन्, तर चाहिँ के हो भने यथार्थपरक ढंगबाट हामीले आफ्नो फ्याक्ट फाइन्डिङहरू फाइन्डिङ गरेर त्यसलाई चाहिँ गराउन सक्यो भनेदेखि चाहिँ खासै त्यस्तो होला भन्ने जस्तो चाहिँ मलाई लाग्दैन।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय मानवाधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगंजका उपनिर्देशक चन्द्रकान्त चापागाई। हाम्रा सहकर्मी नवराज लम्सालसँग कुराकानी गर्नुहुँदै राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2075-76 नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ। प्रधानमन्त्रीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले नेपालको संविधानको धारा 53 बमोजिम तयार गरिएको वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो। बैठकमा तथ्याङ्क विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सो प्रस्ताव प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतेवड़ाले पेश गर्नुभएको थियो। अर्थमन्त्री खतेवड़ाले अनुगमन तथा मूल्यांकन विधेयक 2076 दफावार छलफलका लागि विधेयक व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकको विशेष समयमा सांसद नारायण काजी श्रेष्ठले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने विषयमा सबै एक ठाउँमा रहेकाले अब उत्तेजनामा नआई कूटनीतिको माध्यमबाट समस्या समाधानतर्फ लाग्नुपर्ने बताउनुभयो। उहाँले नेपाल र भारत बीचको मैत्री सम्बन्धको कुनै विकल्प नभएको र ऐतिहासिक प्रमाणका आधारमा वार्ता गरेर समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो। अनिता देवकोटाले द्वन्दकालमा लुकाएर राखिएका र व्यवहारसी अवस्थामा रहेका बमका कारण जनधनको क्षति भएको तर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद भैरव सुन्दर श्रेष्ठले जाजरकोट चौरझहारी घटनामा दोषीमाथि कड़ा कार्यवाही र मृतकका परिवारलाई राहतको माग गर्नुभयो। सांसद शेखर कुमार सिंहले कोरोना महामारीलाई गम्भीरताका साथ लिन सरकारलाई सुझाव दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक ज्येष्ठ 23 गते शुक्रबार बिहान 1 बजे बस्नेछ। आगामी आर्थिक वर्ष 2077-78 बजेटमा कृषि भूमिको अधिकतम उपयोग गर्दै बालीको सम्भावनाका आधारमा सहकारी सामुदायिक तथा निजी फार्म मार्फत ठूलो परिमाणमा उत्पादन गर्न प्रोत्साहन गर्ने व्यवस्था गरिएको छ। कृषिमा युवालाई प्रोत्साहन गर्न कृषिको आधुनिकीकरण बजारीकरण र भण्डारमा बजेटले विशेष जोड़ दिएको छ। संवाददाता यशोदा अधिकारीको एक रिपोर्ट।
आगामी आर्थिक वर्ष 2077-78 बजेटमा कृषि क्षेत्रमा 41 अर्ब 40 करोड़ रूपियाँ विनियोजन गरिएको छ। चालू आर्थिक वर्षको बजेट भन्दा आगामी आर्थिक वर्षको कृषि बजेटमा 19% वृद्धि भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनालाई पुनर्संरचना गर्दै स्थानीय सम्भावनाका आधारमा एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने र आगामी वर्ष कृषि र पशुपालनका थप 250 पकेट क्षेत्र विकास गरी प्रत्येक स्थानीय तहमा कम्तीमा एक कृषि पकेट क्षेत्र रहने सुनिश्चित गर्न बजेट छुट्याइएको छ। खाद्य सुरक्षा तथा आपूर्ति व्यवस्थालाई सुदृढ तुल्याउन र कृषि उपजको मूल्य सुनिश्चितता दिन 200 खाद्य भण्डारण केन्द्र स्थापना गर्न स्थानीय तहलाई 1 अर्ब वित्तीय हस्तान्तरण गरिने उल्लेख गरिएको छ। बजेटमा ल्याइएका कार्यक्रमहरूको कार्यान्वयनबाट किसानले राहत पाउने बताउनुहुन्छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी।
बिउमा अनुदान दिने कुराहरू आएका छन्, सिंचाईका मिटरहरूमा छुट दिने कुराहरू आएका छन्, बिमाको सेवालाई अझै विस्तार गर्ने भन्ने कुरा छ, सहुलियत कर्जाका कुराहरू आएका छन्, विभिन्न पालिकाहरूमा खाद्य भण्डार गृहहरू बनाउने, फूड ब्याङ्कहरूको स्थापना गर्ने भन्ने कुराहरू विस्तारित रूपमा आएका छन्। भोलिका दिनमा कार्यान्वयन गर्न सकियो भने पनि अब राम्रै होला भन्ने लाग्छ।
बजेटमा सबै स्थानीय तहमा बजार पूर्वाधार निर्माण गरिने उल्लेख छ। यो सँगै स्थानीय तहमा कृषि प्राविधिकहरूको व्यवस्था गर्न सके कृषि क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने बताउनुहुन्छ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता केसी।
स्थानीय तहमा कृषिका दरबन्दीहरू धेरै कम छ, स्थानीय तहमा प्राविधिकहरू पुगेका छैन, त्यो कार्यान्वयनको जटिलता चाहिँ त्यहाँनिर छ र भोलि कुनै तरिकाले स्थानीय तहहरूमा प्राविधिकको व्यवस्था गर्न सकियो भने चाहिँ बजेटको कार्यान्वयन राम्रोसँग हुन्छ।
पूर्वाधार र कारखाना कृषि प्रविधि तथा भण्डारण क्षमता बढाउन सके मात्रै युवाहरू आकर्षित हुन सक्ने नेपाल कृषि अनुसन्धान परिषदका सदस्य एवं कृषि विज्ञ यमुनाखले बताउनुहुन्छ।
प्रविधिमा, पूर्वाधारमा र अन्वेषणमा युवाहरूलाई अलिकति प्रोत्साहन गरेर स्टार्टअप फण्डहरू दियो भने उहाँहरूले त्यो थाल्न सक्नुहुन्छ।
किसानलाई उत्पादन भण्डारण र सहजीकरणका लागि बजेटमा गरिएको व्यवस्थाबाट कृषि क्षेत्रको विकास र विस्तारमा टेवा पुग्न देखिन्छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
अब रात तपाईको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। प्रदेश नम्बर 5 सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकका परिवारलाई 1,00,000 रूपियाँ राहत उपलब्ध गराउने भएको छ। आज बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले मृतकका परिवारलाई कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषबाट 1,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको बैठकपछि प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो। बाँके र दाङमा सब वाहन खरिद गर्न नेपालगंज र तुलसीपुर उपमहानगरपालिकालाई 15-15,00,000 रूपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरिएको प्रवक्ता चौधरीले जानकारी दिनुभयो। प्रदेश नम्बर 5 भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरूको संख्या सबैभन्दा धेरै रहेको छ। प्रदेश नम्बर 5 रोल्पा जिल्ला बाहेक अरू जिल्लामा संक्रमण देखिएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
गत वैशाख 19 प्रदेश नम्बर 5 बाँके र रूपन्देहीका दुईजनामा पहिलो पटक देखिएको कोरोना संक्रमण पछिल्लो समय बढ्दै गएको छ। भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरूको पीसीआर परीक्षण गर्दै जाँदा संक्रमितको संख्या बढ़ेको हो। प्रदेश नम्बर 5 स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद कुमार गिरी।
जति केस देखिया छ त्यही इण्डियाबाट आएको मान्छेहरूबाटै हाम्रो प्रदेशमा चाहिँ देखियो।
प्रदेश नम्बर 5 सबैभन्दा बढ़ी संक्रमित भेटिएका जिल्ला हुन् कपिलवस्तु र बाँके। अन्य जिल्लाको तुलनामा यी दुई जिल्लामा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेहरूको संख्या पनि धेरै छ। पीसीआर परीक्षण पनि यी दुई जिल्लामै बढ़ी गरिएको छ। कपिलवस्तुमा संक्रमित धेरै भए पनि सबैको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभयो।
कोही पनि बिरामी हुनुहुन्न, सामान्य अवस्थामा हुनुहुन्छ, त्यसले गर्दा सबै जसो मान्छेहरू ठिक भएर फर्किनुहुन्छ भन्ने हामीलाई विश्वास छ।
प्रदेश नम्बर 5 संक्रमितहरूको संख्या बढ्दै गएपछि प्रदेश सरकारले आइसोलेसन सेन्टरको अवधारणा ल्याएर लक्षण नदेखिएकाहरूलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गरिरहेको छ। प्रदेश सरकारले लक्षण देखिएका बिरामीको उपचारका लागि रूपन्देही, दाङ र बाँकेमा पहिले नै 4 कोरोना विशेष अस्पताल बनाइसकेको थियो। नियमित उपचार प्रभावित नहोस् भनेर अस्पताल बाहेकका क्षेत्रमा कोरोना विशेष अस्पताल र आइसोलेसन केन्द्र बनाइएको हो। फेरि एकपटक स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गिरी।
तराईको जिल्लामा 200 बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने, पहाड़मा 50 बेडको चाहिँ निर्णय भयो र अहिले हामीले तराईको जिल्ला 20 लाख रुपियाँ खाना खर्च दिइरहेको, पहाड़को लागि 10 लाख दिने चाहिँ निर्णय भएको छ।
भारतले रेल सेवा शुरू गरेपछि सीमामा आएका हजारौं नेपाली रूपन्देही, कपिलवस्तु र बाँकेका मुख्य नाकाबाट नेपाल प्रवेश गरिरहेका छन्। उनीहरूलाई व्यवस्थित तरिकाले नेपाल प्रवेश गराएर सम्बन्धित जिल्ला पठाउने काम भइरहेको छ। सशस्त्र प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक प्रवीण श्रेष्ठ।
3 नाकाबाट बढीभन्दा बढी नेपालीहरू प्रवेश गरिरहेको अवस्था छ। प्रवेश गरिसकेपछि तिनलाई सम्बन्धित जिल्लामा सम्बन्धित गर्ने कामहरू पनि सशस्त्र प्रहरीले गरिरहेको अवस्था छ। अहिले मुख्य नाकाहरूभन्दा अन्य नाकाबाट भएको अवस्थामा तिनीहरूलाई जाने चेक गर्ने, रोकथाम गर्ने, तिनीहरूलाई कब्जामा लिने कामहरू अथवा सम्बन्धित जाने स्थानीय निकायका सरकारवाला अगुवाहरूसँग पनि समन्वय गरेर त्यस्तो हुन नदिने, तिनीहरूलाई मुख्य प्रवेश बिन्दुबाट नै आउन लगाउने भन्ने त्यस्तो पनि सम्बन्धित सशस्त्र प्रहरीले गरिरहेको अवस्था छ।
भारतबाट आएकाहरूमै कोरोना देखिएकाले क्वारेन्टाइन व्यवस्थापनमा ध्यान दिँदै परीक्षणको संख्या बढ़ाएर मापदण्ड अनुसारका कोरोना विशेष अस्पताल र आइसोलेसन केन्द्र बनाउन आवश्यक देखिन्छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरमा कार्यरत शाखा अधिकृत बद्रीराज ढकाल विरूद्ध 10,27,58,000 भन्दा बढ़ी अकुत सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको छ। ढकाल विरूद्ध जग्गा दर्ता लगायत गैर कानूनी कार्यहरूबाट अकुत सम्पत्ति आर्जन गरेको पुष्टि भएकोले आज विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। निज ढकालले परिवारका सदस्य तथा विभिन्न नातेदारका नाममा अवैध सम्पत्ति थुपारेको र गैर कानूनी आर्थिक कारोबारलाई लुकाउने उद्देश्यले हाल अस्ट्रेलिया बसोबास गर्दै आएका जेठा नाताका नवराज अरियालका नाममा समेत बैंक खाता खोली पैसा जम्मा गरेको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले साना, लघु र घरेलु साना उद्यमका लागि 15 लाख रूपियाँसम्मको पुनः कर्जा दिन सक्ने प्रावधान सहितको पुनः कर्जा कार्यविधि 2077 ल्याएको छ। कोरोना भाइरसका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्दै उद्यम व्यवसायलाई प्रभावकारी रूपमा पुनः अगाडि बढ़ाउने लक्ष्यका साथ केन्द्रीय बैंकले कार्यविधि ल्याएको जनाएको छ। बैंकले लघु, घरेलु तथा साना उद्यम विशेष र साधारण गरी 3 प्रकारका पुनः कर्जा लिन सक्ने गरी प्रबन्ध गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। लकडाउनका कारण नेपालको सीमावर्ती क्षेत्रमा अलपत्र परेका भारतीय नागरिकलाई आजदेखि झापाको काकड भिट्टा नाका हुँदै भारत पठाउन शुरू गरिएको छ। भारतबाट दैनिक जसो झण्डै 100 नेपालीलाई पनि सीमा क्षेत्रबाट उद्धार गरी नेपाल ल्याउने काम भइरहेको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि दुवै मुलुकमा गरिएको लकडाउनका कारण पूर्वी नेपालका विभिन्न स्थानमा अलपत्र परेर बसेका करिब 300 भारतीय नागरिकलाई नेपाल प्रहरीले भारतीय प्रहरी संघको सहकारीमा भारत पठाएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वका सबैजसो देशमा देखा परेको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या 3,78,000 भन्दा बढ़ी पुगेको छ। हालसम्म संक्रमितको संख्या 64,08,000 भन्दा बढ़ी पुगिसकेको छ भने कोरोना भाइरसको उपचारपछि निको भएर घर फर्किनेको संख्या 29,34,000 नाघेको छ। कोरोना भाइरसको अत्याधिक मारमा परेको अमेरिकामा कुल संक्रमित संख्या 18,62,600 भन्दा बढ़ी हुँदा 1,07,000 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। ब्राजिलमा संक्रमितको संख्या 5,29,400 नाघेको छ भने 30,000 भन्दा बढ़ीको मृत्यु भएको छ। यस्तै कोरोना संक्रमणबाट युरोपली राष्ट्रहरू इटली, स्पेन, जर्मनी लगायत सबै प्रभावित भएका छन्। छिमेकी मुलुक भारतमा 2,01,900 भन्दा बढ़ी संक्रमित हुँदा 5,638 जनाको मृत्यु भइसकेको छ भने 96,700 भन्दा बढ़ी निको भएर घर फर्किसकेका छन्। अमेरिकामा एक अश्वेत नागरिकलाई सड़कमा प्रहरीले घाँटी थिचेर हत्या गरेको घटनापछि उत्पन्न विरोध प्रदर्शन र दंगा जारी रहेको बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले हिंसा रोक्न अमेरिकी सेना परिचालन गर्ने बताउनु भएको छ। 46 वर्षीय जर्ज फ्लोयड नाम गरेका अश्वेत नागरिकलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि घुड़ाले घाँटीमा थिचेर हत्या गरेको भिडियो सार्वजनिक भएदेखि नै अमेरिकाभर व्यापक प्रदर्शन भए हुनुका साथै तोड़फोड़ र लूटपाट भएका छन्। स्थिति नियन्त्रणमा लिन कैयौं शहरमा कर्फ्यू समेत लगाउनु परेको छ। राष्ट्रपति ट्रम्पले सम्बन्धित शहर तथा राज्य प्रशासनले स्थिति नियन्त्रणमा लिन नसके आफूले सेना परिचालन गर्ने बताउनु भएको हो। राजधानी वाशिङटन डीसीमा समेत हिजो विरोध प्रदर्शन र लूटपाटका घटना भएका थिए। व्हाइट हाउस नजिकै भएको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले आँसु ग्यास समेत प्रहार गरेकोमा ट्रम्प प्रशासनको आलोचना भएको छ। अब मौसम। आज देशको सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर एकको पहाड़ी भूभाग तथा अन्य प्रदेशमा सामान्य बदली तथा बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। आज राति कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। आज एकै दिन थप 288 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। नेपालमा कुल संक्रमितको संख्या 2,079। भारत बाहेकका देशबाट पहिलो चरणमा अलपत्र अवस्थामा रहेका करिब 25,000 नागरिकलाई नेपाल ल्याउने सरकारको तयारी। रूकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई तत्काल कार्यवाहीको दायरामा ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन। दोषीलाई कानूनी दायरामा ल्याइने गृहमन्त्री रामबहादुर थापाको प्रतिबद्धता। र विश्वभर कोरोना भाइरसको संक्रमणका कारण 3,78,000 भन्दा बढ़ीको मृत्यु, 64,00,000 भन्दा बढ़ी संक्रमित। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।